کے معنی میں آ گیا ہے کہ وہ شخص اس کا مستحق نہیں ہے. ہم گویا اپنے لطف و کرم سے اس کو کچھ عطا کرتے ہیں تو وہ احسان ہے. آپ اپنے یہاں اس کے لفظ کے استعمال سے مدد دیکھ لیجیے. کسی شخص نے آپ سے آپ کو کچھ قرض دیا ہو اور اس کو ضرورت بھی ہے, آپ کو معلوم ہوا کہ اسے ضرورت ہے, آپ نے لے جا کر وہ قرضہ اس کا برمحل ادا کر دیا, تو کہتا بڑا احسان کیا آپ نے جس قرض کو یہ دے دیا. تو فوراً آپ جواب کہیں گے کہ احسان کیسا, وہ تو میرے دن میں واجب الادا تھا. اب مفہوم دیکھ لیجیے, احسان کیسا, اس کے معنی یہ ہے کہ احسان وہ ہے جو بلا استحقاق ہو. اور یہ چونکہ آپ کا حق تھا میرے دن میں قرضہ کا, لہٰذا میں نے اپنا قرض ادا کیا اور اپنے تو سبق کرتی حاصل کی, تو آپ کو احسان کیسا, تو اب احسان کا مفہوم بالکل نمایاں ہو گیا. اب وہ جملہ کہیے کہ جس نے گریا کیا اس نے رسول فاطمہ کو کیا احسان کیا. جیسے یہ بہت ہی تصور ہے, جیسے کوئی سمجھے کہ ہم نے عبادت کی تو اللہ پر احسان کیا. تو جس کے ہم پر حقوق اتنے ہوں وہ عمر بھر عبادت کریں تو اس کی نعمتوں کا حق نہ داؤ, تو اس کی عبادت کرنا اس پر احسان ہے. اس معنی سے احسان کے لیے عربی میں لفظ من ہے. منت کے معنی ہے اس معنی کا احسان کرنا. چنانچہ قرآن مجید میں ہے کہ لا تمنوا علی اسلامکم بل اللہ یمن علیکم ان ھداکم للایمان. یہاں وہ معنی ہے کہ تم مجھ پر اپنے اسلام لانے کا احسان نہ جتاؤ, بلکہ اللہ کا احسان ہے تم پر, تو اس نے تم کو ایمان کی ہدایت کی. صلاۃ اللہ تو اب احسان کا محل آپ نے دیکھ لیا قرآن مجید میں. اس کے لیے جو لفظ آئی اس کے ترجمے میں میں نے کہا احسان سمجھ میں آ گئی, بس تو وہاں یہ غلطی کیوں ہوئی؟ اس لیے کہ ہم نے عربی کے لفظ احسان کو سر کر دیا ترجمے میں, اور ترجمہ ہے اردو, لہذا جو احسان کے اردو معنی تھے وہ ہمارے ذہن میں آئے, اور اسی لیے ہم احسان کے ساتھ پر کہتے ہیں. وہ پر خود ایک بار کا پتا دیتا ہے, جیسے عربی میں من کے ساتھ آیا آلہ لا تمنو علیہ, ویسے ہی ہم کہتے ہیں پر احسان. پر کے معنی ہے کہ یہ ہمارا بار ہے اس کے تعلق سے, اور عربی میں احسان کے ساتھ اعلانیہ تابعہ آتا ہے فقد احسن بن نبی ہے. اس جملے میں بھی احسنا کے ساتھ بے ہے, تو اس میں وہ بار امتنا نہیں ہے. احسان کے معنی ہے حسن عمل. اسی لیے قرآن مجید میں کہیں کہیں آمنو کے ساتھ زیادہ تر عمل الصالحات ہے, لیکن کہیں پر آمنو واحسنو,
تو احسنوں کے معنی وہی ہیں جو عمل صالحات کے معنی. اب کیا معنی؟ اب یہ معنی ہے کہ جس نے حسین پر گریا کیا اس نے پیغمبر اور فاطمہ کا ایک ایسا حق ادا کیا جو ادا کرنا چاہیے, ایک ایسا عمل کیا جو ہونا چاہیے. یعنی یہ ایک اس میں عمل ہے, اس میں وہ تصور اس احسان کا نہیں ہے. لو ذرا بھی معنی اردو ایسے ہی اور بہت سی لفظیں ہیں چنانچہ انہیں میں سے ایک بلا کی لفظ ہے کہ ہمارے نزدیک بلا تو بلا کی چیز ہے, یعنی بہت ہی خراب سنا تو بلا ہے. رتی ضبوط بلا ولی بخیر تو بلا کے معنی ایک بری تھی. اور ایسے ہی ایک اور لفظ ہے فتنا, یہ فتنا بھی ہنگامہ بے محل کو کہتے ہیں. اب کیونکہ اردو میں یہ معنی ہے تو جب عربی میں یہ لفظ ہم سنیں گے تو وہی مقام ذہن میں آئے گا جو اردو میں ہمارے ذہن نشین ہے. تو آپ دیکھیے بلا کا وہ مفہوم جو آپ کے یہاں ہے اور خالق نے اپنے حکم کو جو قربانی اسماعیل کے لیے تھا ارشاد ہوا ان ھذا لہو البلاء المبین. یہ بہت ہی بڑی, اب آپ کہیے بلا کی ماذا اللہ خدا نے خلیل پر کوئی بلا نازل کی تھی تو معلوم ہوا کہ بلا کی لفظ سے بلا کے معنی نہیں سمجھ میں آتے. اور اب فتنے کے معنی جو ہماری نظر میں برے ہیں, برا آدمی کیا ہے تو فتنا ہے, وہ بھی ایک مذمت ہی ہے. اور فتنا برپا کر دیا وہ بھی ایک غلط اقدام کو کہتے ہیں. اور اب جو اس قرآن مجید کی آیت نے کہ انما اموالکم واولادکم فتنہ, تمہارے مال اور اولاد, اب اگر وہی سب لفظ دہرا دیجیے تو معنی ہوں گے کہ دونوں گوئے فتنے ہیں. اب کوئی ظاہر جو خوش کہہ دے کہ ہاں اموال تو واقعی فتنہ ہے, مگر میں کہتا ہوں کہ مال اگر ایسی بری چیز ہوتا تو قرآن مجید میں ہر جگہ یقین طلاق کے ساتھ یقین زکات کیوں ہوتا کہ زکات بغیر مال کے ہوتی نہیں. تو خدا کیا چاہتا ہے کہ ہر آدمی فتنے میں مبتلا رہے, ہر آدمی فتنہ پر داغ رہے, مگر اموال کو کوئی زائد کہہ دے لیکن اولاد کو بھی کیا فتنے ہی سمجھیں. یہ اولاد بری چیز ہے, یہ کوئی روحانیت والا نظام کرتا تو ہے, لیکن قرآن جہاں اعلان ہو گیا کہ لا روحانیت ہے اسلام, اسلام میں روحانیت نہیں ہے, جہاں پیغمبر ترغیب دے کثرت اولاد کی کہ میں ناز کروں گا اپنی امت کی کثرت کے اوپر, تو وہاں یہ تصور کیوں کر ہوگا کہ اولاد کتنا ہے. تو یہ بلا میں بھی غلطی ہوئی ترجمے کی وجہ سے اور فتنے میں بھی غلطی ہوئی ترجمے کی وجہ سے. نہ بلا کے معنی اس بلا کے ہیں اور نہ فتنے کے معنی اس فتنے کے ہیں, بلا کے بھی معنی امتحان اور فتنے کے بھی معنی امتحان. تو کیا ہوتا ہے کہ لن ابلون لکم, یقیناً ضرور
हम तुम्हारी आजमाइश करेंगे, हम तुम्हारा इम्तिहान लेंगे। अब ये तो अल्हम्दुलिल्लाह 5 मजलिसों का सिलसिला है, इसलिए कल से दो या फलसफा इम्तिहान अर्ज करूंगा कि आखिर अल्लाह अपने बंदों का इम्तिहान क्यों लेता है। मगर बहरहाल कुरान मजीद में जा बजा मुख्तलिफ लफ्जों से इम्तिहान का ऐलान किया गया है, यहाँ तक के वजह तकलीफ इम्तिहान को करार दिया। हल तार इंसान है मजबूरा इन्ना फलक में इंसाना मिन रुत्फतिन अमजादिन नबतली है फजअलनाह समीअन बसीरा। क्या इंसान का ऐसा भी होता है जब वो बिल्कुल ये काबिल चलते रहना चाहे, हमने पैदा किया कल किया इंसान को मिले जुले हुए नुस्खे से नबतली है, उसको महल्ले आजमाइश में लाने के लिए और इसी के लिए उसको गोटे सेवा और चश्मे बीना आटा की उसको समीर और बसीर बनाया, सुबह से नमाज अटा की और सुबह से बता रहे थे अटा की। तो असल तकलीफ है इंसान का मकसद नब चलिए हम उसको महल्ले आजमाइश में लाए। तो अब आज जो अर्ज करना है वो कि आखिर ये इंसान ही क्यों इस लायक था कि वो महल्ले आजमाइश में लाए थे। अगर पत्थरों की भी आजमाइश होती, जमादात की, नबातात की भी आजमाइश होती, हैवानात की भी आजमाइश होती, तो फिर इंसान की जरूरत क्या थी कि वो इंसान को कम किया जाए ताकि महल्ले आजमाइश में लाए। ये इंसान जी को करना कि हमने इसको कम किया ताकि इसको महल्ले आजमाइश में लाए, इसके मानी ये है कि आजमाइश का मकसद उनमें से किसी से पूरा नहीं होता था, वो आजमाइश का मकसद इसी से पूरा हो सकता है जिसका नाम है इंसान। तो अब इसके लिए जो हजरात के उन मजालिस में शरीक थे जो सूरह वलासर पर हुई, तो वो तमकीन आज के बयान की उनके जहन में तो बिल्कुल आ सकती है। यानी मैंने अर्ज किया कि इंसान के अलावा जितनी और मखलूक है वो तमाम बस एक रूही है, यानी बस जो खासियत उनमें तबीयतन पाई जाती है उसी के तहत में उसके अफाल हो सकते हैं। एक तरफ जमादात नबातात हैवानात को पूरे बयान में उनके लिए तो दोहराना हो जाएगा जो कि उन मजालिस में माशाल्लाह शरीक थे, तो वो सब मैंने कहा कि उनके बुरे अब मजम्मत के काबिल भी काम है, कुछ में अच्छा इंसान भी है हैवानात में, कुछ में ऐसे अवसार हैं जिनकी तारीफ लोग करते हैं, किसी जानवर की वफा में टूक और इसी तरह और मुख्तलिफ बात। और शजात अगर अच्छी सेवत न होती तो शेर के साथ बड़ी हस्तियों को क्यों तस्वीर दी जाती। मालूम है कि शजात वो बहादुरी जो उसमें है वो अच्छी सेवत है, सबको बुलंद हस्तियों को भी मजाजन काबिल किया जाता है शेर के साथ, तो मालूम है तो उनमें अच्छी सिफतें भी हैं बुरी सिफतें भी हैं। अब ये इस सूरत से उन मजालिस ने रियत किया था मगर मतलब यही था उसमें अंदाज दूसरा था, तो ये अच्छी भी सिफतें हैं इनमें हैं बुरी भी सिफतें हैं, मगर जो अच्छी भी सिफतें हैं वो भी मुक्तदाय तबीयत हैं और जो बुरी सिफतें हैं وہ بھی مقتضائے طبیعت ہیں. لہذا جو اچھی صفتیں ہیں ان پر مزہ ہوگی, شکریہ نہیں ہوگا, اور جو بری صفتیں ہیں ان کی مذمت ہوگی, ملامت نہیں ہوگی. لیکن یہ انسان اس میں صلاحیتیں دو طرفہ ہیں, یعنی میں نے وہاں تعبیر کی تھی کہ لچکدار مخلوق, رکھنے کی بھی صلاحیت اور بڑھنے کا بھی امکان, پستی میں آنے کی بھی صلاحیت, بلندی پر جانے کا بھی امکان. تو یہ اس میں صلاحیتیں دونوں طرح کی ہیں. جب دونوں طرح کی اس میں صلاحیتیں ہیں تو جس طرح وہاں میں نے کہا تھا کہ اور کہیں خطارہ ہے کا سوال نہیں, ویسے ہی اور کسی میں آزمائش کا سوال نہیں. بچھو کا تو کام ہی ٹینک مارنا ہے, آپ اسے ہاتھ پر بٹھا کے امتحان لیجیے گا کہ ٹینک مارتا ہے یا نہیں. شیر کا تو کام ہی پالتانا ہے, اس کے سامنے جائیے گا یہ امتحان لینے کو کہ یہ دیکھیں پالتا ہے یا نہیں. آپ کا کام ہی کہ جلا دینا ہے, کیا آپ میں جائیے گا اس آزمائش کے لیے کہ یہ جلائے گی یا نہیں. دریا کا کام ڈبو دینا ہے تو آپ بغیر تیراکی کا فن جانے ہوئے اس میں پھانڈیے گا صرف یہ دیکھنے کو کہ ڈوبتے ہیں ہم یا نہیں, اور یہ ڈوبوتا ہے ہمیں یا نہیں. جناب دونوں خاصیتیں ہیں, اس میں خاصیت ہے ڈبو دینے کی, آپ میں صلاحیت ہے اس سے بچنے کی, اور اگر وہ صلاحیت آپ میں نہیں ہے تو آپ بھی خاصیتن ڈوبیے گا. ڈوبنا خاصیتن ہوگا, بچنا اپنی صلاحیت سے ہوگا. اللہ کے لیے آزمائش کا سوال نہیں, اور ادھر ہیں فرشتے ان کی بھی آزمائش نہیں کرنا ہے کہ دیکھیں وہ عبادت کرتے ہیں یا نہیں. وہ تو عبادت کے تو خاص انداز ہی پر ان کی فطرت ڈھلی ہے, مگر ہاں ان کے افعال بغیر ارادہ نہیں ہے. ویسی خاصیت نہیں ہے, یعنی رکوع ان کا بلا ارادہ نہیں ہے, ارے ارادے کے ساتھ. اگر بلا ارادہ ہوتا تو پھر وہ اس کے چھوڑنے پر قادر نہ ہوتے. اگر بلا ارادہ ہوتا وہ رکوع و سجود, تو جب انہوں نے محل پہچان لیا تو کیوں رضوان جلدی ہو کے آ جاتا, اور کیوں عمل آئے گا مدد کے لیے آ جاتے. اس کے معنی یہ ہے کہ آئلے مختار وہ بھی ہیں, مگر اختیار ان کا ہمیشہ جاتا ہے نیکی کی طرف, کیونکہ محرکہ کے بدی نہیں ہے. انسان میں بھی اگر محرکات برائی کے نہ ہوں تو فطرتن وہ اچھائی کی طرف جائے گا, اور یہ معنی ہے اس کے کل مولود یولد علی فطرت الاسلام, ہر مولود فطرت اسلام پر پیدا ہوتا ہے. یعنی اگر خارجی دباؤ نہ ہو, محرکات نہ ہو دوسرے, تو ہمیشہ وہ اسی راستے پر جائے گا جو اللہ کو پسند ہے. تو یہ دوسرے محرکات ہیں جو اس کو غلط راستے کی طرف لے جاتی ہیں, مگر اس میں ان محرکات سے اثر لینے کی بھی صلاحیت ہے, اور محرکات سے اثر نہ لینے کی بھی صلاحیت ہے. جو اس صلاحیت کو بروئے کار لائے ہوئے ہیں وہ معصوم ہیں, جو اس صلاحیت سے بھی
को गुनाहगार है, मगर उनकी इताअत भी इरादी, इनकी इताअत भी इरादी। फाइल मुख्तार नहीं है, मलाइका भी वो भी फाइल मुख्तार है, मगर इख्तियार उनका इताअत की तरफ बगैर मुजाहिम के है, कोई रुकावट नहीं है उस इख्तियार में। इंसान के लिए रुकावटें हैं, तो अब इंसान में सलाहियत घटने की भी है और बहने की भी है। इंसान में सलाहियत इताअत की भी है, मासियत की भी है। चूंकि दो किस्म की सलाहियतें हैं, तो अब इम्तिहान के मानी हैं कि मौके देना इसकी सलाहियतों को आलम फैलियत में लाने के। यानी अगर वो मौके न मिले तो इसका जवाब न खुले कि इसमें कौन सलाहियत ऐसी है कि जिसको ये बरूए कार लाए। उन सलाहियतों के बरूए कार लाने के लिए मौके देने का ना इम्तिहान है। अगर माल दौलत मिलता ही रहे तो फिर जनाबे वाला अनार के जौहर का गुरूर क्यों करो। अगर कभी मुसीबत आए ही ना तो सब्र के जौहर का इम्तिहान क्यों करो। और जनाब वाला अगर मारिका जंग कोई सख्त आए नहीं तो साबित कदमी की सिफत का मुजाहरा क्यों करो। और अब इसके खिलाफ देख लीजिए कि अगर सख्त मौका न आए तो गुरेज पास राज के एक किरदार का जुहूर क्यों करो। तो ये इम्तिहान है सलाहियतों के नुमाया करने के लिए मौके देने का। अगर हुक्म हो ही नहीं तो बेटे को दबा करो, तो खलील का मकाम इताअत क्यों कर जानने आए। अगर वो आप से नमरूद मुश्किल ही ना हो तो खलील के सबाब के कदम का जौहर क्यों कर सामने आए। नाम उसका इम्तिहान है, मगर हकीकत में वो मौके फराहम करना है इंसानी जौहरों के नमूदार होने के। और जनाब यहाँ तक तो ऐसा था जो शायद कुछ अपराध पूरे तौर से देखने के लिए न कर सकना। इंशाल्लाह उम्मीद है कि सब लोगों के जहन में मतलब तो आ ही गया होगा, चाहे कुछ लग इधर उधर में कर जो लग नहीं भी समझ में आती वो फिर से आपको से बात तो समझ में आ गया। अब जनाब वो हर दफा मैं कह चुका कि मुझे तलबारी आ जाते हैं, जिंदगी गुजर गुजरी है जलगाँव में, लिहाजा हमेशा इन्हीं से ताबता रहता है, तो इन्हीं के यहाँ की मिसाल सामने। तो जनाब मुझे लखनऊ यूनिवर्सिटी में निगरान होने का बहुत मौका हुआ इम्तिहान में। तो जो निगरान होता है उसको 3 घंटे का वक्त गुजारना वही मुश्किल हो जाता है, क्योंकि 3 घंटे में आईनी तौर पर कोई और काम भी नहीं कर सकते, कोई और मशगला नहीं कर सकते, इख्तियार कर सकते, वरना करने को चाहिए। तो बहरहाल जाहिर है कि जब आदमी को गुस्सा है तो हर चीज गौर से देखेगा, हर चीज पर उसे तवज्जो होगी। तो इसलिए अब इम्तिहान के खुशियात भी मुझे याद है, पूरे जाहिर है कि दफा जहन नशीन हुए तो अब वो हर मरतबा मुझे याद आते हैं कि जनाब एक दफा गए किसी कमरे में जहाँ इम्तिहान था, तो वहाँ बस मेज थी, कुर्सी थी और कापियाँ दी गई लिखने के लिए,
उसके अलावा कुछ भी नहीं कर। दूसरे दिन गए मतलब किसी दूसरे कमरे में इम्तिहान लेने को, तो देखा कि आज पटरियां रखती हुई, आज वो जिस तरह के जो मुसल्लत बनाए जाते हैं, हाँ अब नाम आप लेते थे तो वो रखे हुए हैं, प्रकार रखे हुए हैं। हमने पूछा साहब कल तो ये कुछ नहीं थे, ये आज ये सब क्यों है? उन्हें कहा जी कल था आठ का ध्यान आठ फल अदर हो या कुछ हो वो सब बहुत है, तो कल उसका ध्यान उसमें तो बस जहन जागीय बनाता है, उसमें तो बस तसव्वुर की लकीरें फेंकी जाती है, उसमें इस सब की जरूरत नहीं थी। और आज मसलन पन्ने है, अब मुझे पता नहीं नाम याद है, अब जदीद नाम तो मुझे याद है, या उपलैदिक इस तरह की आज आज इम्तिहान पर कबर क्या अच्छा है, तो अब इसमें दायरे बनाने, इसमें शक्लें बनाने उपलैदिक की, और इसमें लकीरें खींचना है, लिहाजा ये सब रखा गया है। तो अब इससे क्या नतीजा निकला? इससे नतीजा निकला कि जिस किस्म का इम्तिहान लेना हो उसके असबाब पर हम करना चाहिए, बगैर इसके उस शोबे का इम्तिहान नहीं होगा। एक दिन गए क्लास में, देखा के हाँ तो वही है क्लास में तलब ही नहीं। अरे साहब ये क्या हुआ आज इम्तिहान नहीं है? उन्हें कहा जी नहीं आज वो सब सॉर्ट पर है, इम्तिहान उसका है कर्नाटकों का, तो वहां जनाब जब तक सड़क न हो उस वक्त तक ये इम्तिहान नहीं हो सकता। यहाँ तक के कभी तो ऐसा हुआ वहां ग्रह नहीं थे, मगर ये के देखा कि जनाब सब तलबा किसी पहाड़ी पर ले जाए गए, वो मालूम हुआ कि उस पन का इम्तिहान है जिसका पहाड़ों से ताल्लुक है। तो मालूम हुआ कि जिस किस्म का इम्तिहान हो वैसे उस बात का प्रणाम करना जुजे इम्तिहान है। अब यहाँ है इंसानी किरदार के शोबों का इम्तिहान, और इंसानी किरदार के शोबे मुख्तलिफ, जितनी किस्म के अखलाक हैं, जितने किस्म के अहकाम शरिया हैं, जितने किस्म के इंसान के अच्छे और बुरे काम हैं, वो सब मुख्तलिफ शोबों से इंसानी किरदार के मुताल्लिक हैं। तो यहाँ इम्तिहान जो है वो किरदार का है, जब किरदार का इम्तिहान है तो जिस किस्म का किरदार नुमाया करना हो, यानी जैसा पर्चा इम्तिहान का जिस तालिबे इल्म को देना हो उसके हजमे हाल उसकी जरूरत के मुताबिक असबाब फराहम करना इम्तिहान का फरीजा है। अब अगर किसी के सब्र का इम्तिहान है तो मुसीबतों का आना जरूरी है, फकर फाके का होना जरूरी है, ये फकर फाके में मुब्तला रखना दलील नाराजगी नहीं है। रिजा नाराजगी का नतीजा इम्तिहान से वाबस्ता है, ये फकर फाका या ये मसाइल के तो जरूरत इम्तिहान है। और अगर किसी कहके शुक्र का इम्तिहान लेना है, ये बढ़ता है इम्तिहान का,
तो नेमतों की बारिश होना जरूरी है, वो नेमतों की बारिश दलीले मेहरबानी नहीं है। फिर मेहरबानी और जब मेहरबानी नतीजा इम्तिहान से वाबस्ता है। ये नेमतों की बारिश तो बगल से इम्तिहान है। इसी तरह की अगर हाकिम कारे आया के साथ अच्छा या बुरा सुलूक ये किरदार इंसानी है तो फिर जरूरत है कि तख्तोताज मिले, जरूरत है कि मसनद हुकूमत मिले। अब वो मसनद हुकूमत राय आम्मा से मिले या बाप की बिछाई मसनद मिले। किसी भी सूरत से वो मसनद मिले, वो ताजा तख्त मिले, वरना इस किरदार का इम्तिहान ही नहीं हो सकता कि साहिब इख्तदार होने के बाद इसका किरदार क्या होता है। ये अदिल करता है, जुल्म करता है, ये खल्क़े खुदा को फायदा पहुंचाता है, खल्क़े खुदा की बर्बादी का सामान करता है। तो जो कुछ नाराजगी और रजामंदी होगी वो नतीजे इम्तिहान पर होगी। न वो दौलत दली ये निदाय परवरदिगार, न ये साधो तक दली ये परवरदिगार। बतौर इम्तिहान ये भी बतौर इम्तिहान। इसी तरह अगर किसी शख्स के लिए इम्तिहान है उसके उस किरदार का है कि वो मरकज़े ज़ुल्म तशद्दुद होने के बाद क्या करता है, तो किसी जाबिर हुक्मरान से ज़ेर साया उसको जिंदगी गुजारने का मौका देने की जरूरत है ताकि देखा जाए तो शदाइद के मुकाबले में हिम्मत तो नहीं हार जाता और वो मसायब के बाद पस्तीय किरदार में मुबतला तो नहीं हो जाता। तो अब न वो जालिम के ज़ेर तसल्लुत आ जाना दलील नाराजगी परवरदिगार, न उसका हुक्मरान बन जाना दलील रिदाय परवरदिगार, ये सब इम्तिहान के अंदाज हैं, ये सब इम्तिहान के तरीके हैं। नतीजा मुतालिक होता है उस किरदार से जो आलम ज़ुहूर में आए। और वाकई है आप अल्लाह की बड़ी मोहब्बत है कि मुझसे ऐसा वैसे दिलचस्प बयान और ऐसा खुश बयान आप अल्लाह सुन लेते हैं और फिर दूसरे दिन सुनने के लिए करता हूँ कि जरा रोज़ फरमाइए
کہ جس طرح کے حالات ذریعے امتحان ہوتے ہیں ویسے ہی کچھ شخصیتیں کچھ شخصیتوں کے لیے پرچہ امتحان بنتی ہیں. یعنی اگر فرعون نہ ہو تو موسویت پردے میں رہ جائے اور اگر نمرود نہ ہو تو خلیلیت پردے میں رہ جائے اور اگر یزید نہ ہو تو حسینیت پردے میں رہ جائے اور اسی طرح سے ادھر سے کہ اگر ابراہیم نہ ہو تو نمرودیت پردے میں رہ جائے اگر موسیٰ نہ ہو تو فرعونیت پردے میں رہ جائے اور اگر حسین نہ ہو تو یزیدیت پردے میں رہ جائے اور اسی لیے شاعر نے بہت پتے کی بات کہہ دی ہے کہ یزید کوئی انوکھا برا نہیں تھا ویسے برے بہت سے ہیں مگر کیا کیا جائے کہ ان بروں کے لیے حسین کا ایسا اچھا سامنے نہیں ہے اس لیے ان کی برائی اس نقطے پر نمودار نہیں ہوتی. جس حسینی نے کو گردت یہ کو مقفر ہے کہ وہ کا بعد میں کو بجا کے ماننے میں سمجھتے یس حسینی نیس کو یعنی کہ وہ گردت شہید ورنہ بیتیا ورن در حالت یہ دی جن جن کو ہم برا سمجھتے ہیں یزید کے مجھے دی جن جن کو برا سمجھتے ہیں ویسے برے بہت ہیں مگر ان کے مقابلے میں ویسے اچھے نہیں ہیں جیسے ان بروں کے مقابلے میں آ گئے تھے. لہذا ان کی برائی بہت زیادہ نمایاں ہو گئی اور برائی کا درجہ بہت بڑھ گیا. تو ہر شخصیت دوسری شخصیت کے لیے باعث امتحان ہوتی ہے. ہاں بعد میں کوئی غلط فہمی نہ ہو اس کے معنی ہے کہ جو اچھا ہے وہ خود اپنی جگہ اچھا ہے جو برا ہے بہت بڑا گہرا فلسفے کا مسئلہ ہے اس کو آسان لفظوں میں آپ کے سامنے عرض کر رہا ہوں کہ جو اچھا ہے وہ اپنی جگہ اچھا ہے جو برا ہے وہ اپنے لیے برا ہے لیکن خدا کی طرف سے وجود میں لانا دونوں کا اچھا ہے. یعنی اسے حسین کو بھی خلق کرنا چاہیے تھا یزید کو بھی خلق کرنا چاہیے تھا اور اب وہ سوال ختم ہو جاتا ہے کہ اللہ نے شیطان کو نہ پیدا کیا. اگر شیطان کو نہ پیدا کر دے تو معصومین کا درجہ انتہا کو نہ رکھتا سلا دیجیے بولے معلوم بات تو وہ ایک سلسلہ ہے جس میں فرعون بلا شکی ورثہ فرعون یزید ابو جہل ابو لہب اس وقت لانا ابو سفیان پھر آخر میں یہ سلسلہ اور ایک سلسلہ ہے جس میں ابراہیم موسیٰ حضرت محمد مصطفیٰ اور جہاں تک کہ جس سلسلے کو پیش کر رہا ہوں آخر میں ادھر یہ بھی تھا تو ادھر آخر میں آخر میں ہماری نصیب نہیں ہے مگر میں نے کیا کہ اس سلسلے میں جہاں تک میرا بیان ہے آخر میں ہوتا ہے. تو اب وہ شاید اسی کپڑے سے نظر رکھے. اقبال نے کہہ دیا موسیو فرعون شبیر و یزید عید و قوت حیات احمد فدید. یعنی موسا فرعون شبیر و یزید یہ سو آدمیوں کے نام ہے, لیکن اصل میں یہ دو قوتیں ہیں خیر و شر کی. یہ دو قوتیں ہیں اور باطل کی, جن کے مظاہر کا نام باعتبار دور زمانہ بدلتا جاتا ہے. تو ایک وقت میں جو ایک قوت کا مظہر ہے وہ ہے موسا, اور جو دوسری قوت کا مظہر ہے وہ ہے فرعون, اور ایک وقت میں جو ایک قوت کا مظہر ہے وہ ہے ابراہیم, اور جو دوسری قوت کا مظہر ہے وہ ہے نمرود, اور پھر آسن میں بھی ایک قوت کا جو مظہر ہے وہ ہے حسین, اور جو دوسری قوت کا یہ بات کرتا وہ جو ہے اس کو سمجھیے کہ وہ ایک مسئلہ ہے جس کی میں نے اب اس نبوت سے کرا تھی. تو یہ اب پہلے مثل نام کے بہت تھے, لیکن ضرورت شاعری سے دو ہی نام آئے, موسیٰ فرعون آ گئے, شبیر و یزید آ گئے. تو شروع اس کے معنی ہے کہ ذہن میں سبن نکلے شیر میں تختی کے اندر اور نام نہیں آتے, لیکن اقبال کے ذہن میں حضور بھی ہے اور ابراہیم بھی ہے اور وہ سب درمیان والے اقبال کے ہیں. تو شروع میں تو سب ہیں, لیکن اس کے بعد دیکھ لیجیے کہ زندہ حق اور قوت کبیری ہے. اب موسیٰ کا نام نہیں, اب قوت کلیمی اب نہیں ہے, اب قوت کبیری ہے. اس کے معنی یہ ہے کہ وہ اپنے اپنے وقت کے نام تو سب الگ ہیں, لیکن اصل اس قوت کا نام قوت کبیری ہے. اسی قوت شبیری کے حامل اپنے وقت میں موسیٰ ہیں, اسی قوت شبیری کے حامل اپنے وقت میں ابراہیم. اور کیا کیا جائے کہ کوئی صفت چھوٹے کی ایسی ہوتی ہے کہ وہ بابا بھی اسے اپنانے میں عذر نہیں کرتا, کہ اسی قوت شبیری کے حامل اپنے وقت میں حضرت محمد مصطفیٰ صلی اللہ علیہ وسلم. وہ کہتا ہے کہ حق اسی قوت سے زندہ ہے. یعنی اگر قوت شبیری نہ ہوتی جو ازل سے مختلف شکلوں میں آتی رہی تو حق مردہ ہو جاتا, اور اب باقاعدہ اعتراض اگر حق پرست جو جو افراد تھے ان کی طرف کا نام قوت شبیری تھا تو ماننا پڑے گا کہ جو فرعون میں تھی وہ بھی قوت یزیدی ہے, اور جو نمرود میں تھی وہ بھی قوت یزیدی ہے, اور وہی ابو جہل ابو لہب وغیرہ میں جو تھی وہ بھی قوت یزیدی تھی. اس دور میں اس کا وہ نام تھا, اور اصل میں قوت یزیدی تھی جو ہر دور میں کار فرما ہوئی ہے. یعنی قوت حسینیت ہمیشہ دوسرے نقابوں میں تھی, سنکشت میں بے نقاب ہو کر آئی, اور قوت یزیدی ہمیشہ روپوش تھی, اور اب وہ بے حجاب ہو کر آئی. اب جو میں کہتا ہوں اس پر دیکھ لیجئے, غور کر لیجئے کہ اس میں صحت ہے یا نہیں, کہ اسی دور کے حسین نے اسی دور کے یزید کی بیعت نہیں کی. कभी नहीं रहा। नतज उसके बराबर हर एक के लिए ना तुम गवारी है। अगर मूसा उनके सामने सर झुका लेते तो डर बजट में उतरना पड़ता। डट नवर्दी की मुसीबत क्यों बर्दाश्त करना पड़ती कि उसी जंगल में उनकी वफात हो गई और अगर जनाबे इब्राहिम नम रूप की खुदाई को तस्लीम कर लेते माज अल्लाह तो आग में क्यों फेंके डे और इन्हें भी फिर देश से परदेश में क्यों जाना पड़ता। उनका मुल्क कोई नहीं था जहाँ से की नजर में गई कहाँ गई ये सब रात में थे तो ये शाम से हो जाते और फिर मित्र से हो जाते। बनी इसराइल बाद में मित्र मिले तो ये सब नतीजे थे वही नमरून के रिश्तेदार के सामने सर न झुकाने के। और अगर हजरत पैगंबर इस्लाम सल्लल्लाहु अपने वक्त के यजीदों की के मुतालबात को मंजूर कर लेते जो वो चाहते थे ये भी उनके हमनवा हो जाते तो जिसमें मुबारक का पत्थर क्यों खाना पड़ते और अजीजों के लाके क्यों देखना पड़ते और तमाम मसायब मुश्किल जिंदगी के क्यों बर्दाश्त करना पड़ते जो नेता उस पर ये नतज मुरतब हुए और फिर भी नहीं माने यानी फिर भी उनके मुतालबात को नहीं तकलीम किया सब कुछ सहने के बाद और जिस चीज को जो जो सहना पड़ो लेकिन उन्होंने अपनी बात नहीं बदली। अब अगर इसी का नाम जिद है तो कौन नबी जिद्दी में था। और खुदा की कसम ये हम तक कयाम हक का पहुंचना उन सब की जिदों का सबका। अगर पहले ही अलमबरदार हक बातिल के सामने सर झुका देता तो आज अब हम तक बतौर अमानत न पहुंचता। ये हक की अमानत जो दस बदस हम तक पहुंची है ये उन्हीं साबित कदम अपराध की बदौलत है। अब बस लफ बदली लिए मैं उसको सभा के कदम कहता हूँ कोई उसको जिद कहता और मैं कहता हूँ कि हमेशा अहले बातें उस सभा के कदम से अपनी शिकस्त महसूस करके फिर ढूंढना से जिद कहते हैं। अरे वो मारा तारीख की बातें हम तक उनकी बातें पहुंची नहीं ये फिरौन वाले यही कहते होंगे कि मूसा बड़े जिद्दी कि इतना हमने किया आप भी नहीं मानते और नमरूद वाले यही कहते होंगे कि मूसा इब्राहिम बड़े जिद्दी ये सब कुछ हो गया और फिर भी राह आपको नहीं हटते और वो सब यही कहते होंगे अभी जहल वगैरह तो ये बगल रिद्धि के पत्थर खा रहे हैं नहीं मानते ये तमाम मसाइल उठा रहे हैं और फिर भी नहीं तस्लीम करते। अब सब उन सब की बातें हम तक नहीं पहुंची क्योंकि
ان فرعون والوں کی نسلیں اب تک نہیں آئیں. حسین نے جو نہیں مانا تو ہم تک پہنچ گئی, کیونکہ اس وقت جس کہا گیا وہ زندگی کہنے والی آج تک رہ گیا. تو یہ غصے میں آ کے ضد کرتے ہیں کہ ہمارا مقصد نہ پورا ہوا. ہم چاہتے تھے یہ ہمارے سامنے سر جھکا دیں, یہ دعوے دل ہے باطل کا, تو حق پرستوں کی طرف سے ہے. اور جب تک دنیا میں ایک حق پرست بھی باقی ہے, چاہے کسی بھی خطے یا عرض پر, اس وقت تک دنیا والوں کو غصہ اس پر رہے گا. مقصد میں بیان کر چکا ہوں, اتنے بیان میں مطلب آپ کے سامنے آ گیا, تو اس کو سمیٹ کر چند لفظوں میں وہی اقبال کے تصور کو اپنا کر کہتا ہوں کہ اس کے معنی یہ ہے کہ ابراہیم اس وقت مجازی طور پر ہوتا ہے ان سے مقام حق پرستی میں, یا باطل سے ٹکرانے میں وہ ہوتا ہے ان سے, اور موسیٰ بھی اپنے وقت میں وضع لغوی سے یعنی حقیقت کے لحاظ سے اس وقت موسیٰ تھے, مگر مجازن صفت کی شرکت کی وجہ سے ہوتا ہے ان سے, اور پھر وہ دفعہ دخل کر چکا کہ اپنی جگہ پر فضائل کا اونچا ہونا بلند ہونا اور چیز ہے, لیکن کسی صفت کا نمایاں ہونا وہ دوسری چیز ہے. کہ میں کہتا ہوں کہ حضرت محمد مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم بھی باوجود بلند تر ہونے کے فضائل میں, لیکن یہ کہ مقام مقاومت حق میں لحاظ باطل, یعنی باطل کے سامنے حق کے جمے رہنے میں اور ثابت قدم رہنے کی صفت میں حضرت محمد مصطفیٰ بھی اپنے وقت میں حسین تھے. اور میں کہتا ہوں اب یہ ایک مفہوم ہے نام حسین کا. حسین کو دیکھو تو مجھے پہچانو گے, میرا سبا کے قدم بھی حسین میں آ کے ظاہر ہوا ہے. اور آج یہ بدل دوہرانے کی مجھے عادت نہیں ہے, مگر سلسلہ کلام کے لیے نتیجہ تھا کہ چسپاں ہو جائے کہ ابراہیم اپنے وقت کے حسین اور موسیٰ اپنے وقت کے حسین اور ہمارے پیغمبر بھی اپنے وقت کے حسین, اور پھر لازمی طور پر فرعون بھی اپنے وقت کا یزید اور نمرود بھی اپنے وقت کا یزید اور ابو جہل و ابو سفیان وغیرہ بھی اپنے وقت کے یزید. بس اب اس جملے کے کہنے کے لیے میں نے یہ صرف دہرایا کہ جب مجازی حسینوں نے مجازی یزید کی بیعت نہیں کی, मैंने कहा कि ये खुशगवार होता है, इतना करना वही इतने लफ्जों में कहा कि फूलों की टेक नहीं रहा। मैं कह रहा एक तीसरी लफ्ज कहता हूँ कि जब वो मजाजी होता है वो मजाजी यदि, वो मजाजी होता है वो मजाजी यदि, वो मजाजी होता है वो मजाजी यदि, जब ये सिलसिला एक आ गया तो याद रखिए कि जहाँ हुसैन रजीद का मुकाबला होता है उसका नाम करबला है। तो अब मौलाना मोहम्मद अली का टैग भी बामानी हो गया। अब वो जहाँ भी हक और बातिल का मालिका हो वो एक करबला है, यानी मूसा फिरौन का मुकाबला हुआ वो एक करबला थी और इब्राहिम और नमरूद का मुकाबला हुआ वो एक करबला थी और वो मदीने में आकर पैगंबर इस्लाम और उन सब का मुकाबला हुआ वो एक करबला थी। मगर जब वो सब मजाजी हुसैन थे और वो सब मजाजी यजीद थे तो लाजमन मानना पड़ेगा कि वो सब मजाजी करबला थी, करबलाएं थी और ये हकीकी करबला थी जो करबला में हुई। तो जब वो मजाजी थी और करबला होती है करबला से, तो अब इसी का लाजमी नतीजा यह है कि मसाइल जो करबला के होंगे वो मसाइल न मूसा को बर्दाश्त करना पड़ेगा, न इब्राहिम को बर्दाश्त करना पड़ेगा, न हमारे पैगंबर को वो से मसाइल बर्दाश्त करना पड़ेगा। हालांकि न जाने आप माशाल्लाह करते मजालिस की वजह से कम इसमें धोखा हो जाता है कि वहाँ या यहाँ कहाँ बयान किया। मुमकिन नहीं कि पैगंबर ने फरमाया कि माँ उजी नबी तब तो कमा उजी, जैसी अजियतें मुझे मिली उतनी किसी नबी को नहीं मिली। तो मैं कहता हूँ कि हम तो अल्हम्दुलिल्लाह मुसलमान हैं और आपका इरशाद हमारे लिए आमन्ना और सद्दकना कहने के लिए काफी है, लेकिन अगर कोई गैर मुस्लिम किसी मुसलमान से पूछ ले कि तुम्हारे रसूल का ये इरशाद है, बर बिनाए वाकयात साबित करो कि तुम्हारे रसूल को जो ईज़ाएं मिली वो किसी पैगंबर को नहीं मिली, और फिर कुरान और हदीस और आपकी की किताबों से वो उन ईज़ाओं की फहरिस्तें दिखा दे जो अम्बिया मुरसलीन को पहुंचाई। तो याद रखिए कि एक मुसलमान के साथ ज़बानी कलाम कम हो जाए, चाहे जबान में गिरा पड़ने लगे, अगर हुसैन को रसूल से अलग कर ले। लेकिन अगर मसाइले हुसैन मसाइले रसूल की फहरिस्त में दाखिल हैं तो रसूल ने कोई बात ये तो नहीं कही कि मेरे जिस्म पर जख्म उतने आए जितने किसी नबी पर नहीं आए। आपने ये फरमाया कि मुझे ईज़ा उतनी पहुंची। अब पूछ लीजिए किसी भी हसास इंसान से कि औलाद की तकलीफ से उसे ईज़ा होती है या नहीं। इसके मानिए हैं कि जो कुछ फातिमा ज़हरा के लिए हो वो भी रसूल की ईज़ा, जो कुछ हजरत अली इब्ने अबी तालिब अलैहिस्सलाम के लिए हो वो भी रसूल की ईज़ा, जो कुछ करबला में हुआ वो भी रसूल की ईज़ा। और अब ये तल्ख बात है, कहीं मैं भी उसकी जद में ना आ जाऊं कि कयामत तक के लिए उसके दीन के खिलाफ जो भी इकदाम होता है वो पैगंबर की ईज़ाओं की फहरिस्त में दाखिल। अगर उनकी रिसालत कयामत तक के लिए है, अगर उनका दीन कयामत तक के लिए है, तो उस दीन के ऊपर जो मसाइल होंगे किसी भी दौर में وہ سب پیغمبر کے مصائب میں داخل ہیں. اب بتائیے کون نبی آتا ہے موقع کے امتحان میں ہمارے رسول کے سامنے, اور کون پیغمبر آتا ہے موقع کے امتحان میں ہمارے رسول کے سامنے؟ تو یہ کربلا ہے. جب کربلا ہے تو پھر یہاں مصائب بھی جو ہوں گے وہ کہیں نہیں نظر آئیں. اور اسی لیے وہ پہلا جس کے کسی نے بیعت نہیں کی اس کے لحاظ سے میں کہا کرتا ہوں کہ امام حسین صاحب نے کوئی نیا کار نہیں کیا, انہوں نے وہی کیا جو ان کے پیشرا ہونے کا چلتے آئے تھے. کس نے بیعت کی تھی؟ انہوں نے کوئی نیا کام نہیں کیا. اور اسی لیے امام نے فرمایا کہ السلام علیکم یا وارث آدم صفوة اللہ, السلام علیکم یا وارث نوح نبی اللہ, السلام علیکم یا وارث ابراہیم خلیل اللہ. کیا یہ نسبی وراثت ہے؟ اگر نسبی وراثت ہوتی تو اس میں یہ نہ آتا کہ السلام علیکم یا موسیٰ کلیم اللہ, السلام علیکم یا عیسیٰ روح اللہ, کیونکہ وہ شجرے میں ان کے نسب کے نہیں آتے ہیں. ماننا پڑے گا کہ یہ نسبی وراثت نہیں ہے, یہ حفاظت حق کی وراثت ہے. وہی کام جو آدم سے چلا تھا, وہی کام جو نوح نے انجام دیا, وہی کام جو ابراہیم نے انجام دیا, وہی کام جو موسیٰ و عیسیٰ نے انجام دیا, وہی کام جو حضرت پیغمبر اسلام صلی اللہ علیہ وسلم نے انجام دیا, وہی کام تھا جو اس وقت حسین کے کاندھے پر تھا, اور یہ اسی کام کو انجام دے رہے تھے. تو انہوں نے کوئی نیا کام نہیں کیا جو کسی نے نہ کیا ہو. مگر پھر بھی کہتا ہوں کہ ان کے قربانی کی مثال یعنی کربلا کی مثال نہ اولین میں ہے نہ آخرین میں ہے. تو کوئی کہے گا کہ یہ متضاد باتیں ہو گئیں, ابھی تو کہا یہ کوئی نئی بات نہ تھی اور ابھی کہا کہ اس کی مثال نہ اولین میں نہ آخرین میں. میں کہتا ہوں میں نے دونوں باتیں سمجھ کے کہی ہیں. انہوں نے کیا وہی جو ہمیشہ کیا گیا تھا, مگر ہوا ان کے ساتھ جو وہ کسی کے ساتھ نہیں. اور اسے میں یوں بھی کہہ سکتا ہوں کہ ہمیشہ باطل کے حق میں کچھ حسرت رہ گئی. اتنا تو برداشت انہوں نے کر لیا, اتنا ہم نے کیوں اور نہ کیا؟ تو اسے تو برداشت نہیں کر سکتے, پھر ہمارا مقصد حاصل ہو جاتا. اور اسی اعتبار سے صابر کے متعلق غلط فہمی رہ گئی کہ اتنا تو کہہ گئے, اتنا تو برداشت کر لیا, مگر اب اس سے زیادہ کچھ اور ہوتا تو اسے برداشت نہ کر سکتے. بس یہ بات کربلا میں ہمیشہ کے لیے ختم ہو گئی. اب ظلم سوچ نہیں سکتا کہ اتنا اضافہ اور ہوتا تو شاید مقصد حاصل ہو جاتا, اور اب صابر کے متعلق سوچا نہیں جا سکتا کہ اسے تو نہ برداشت کر سکتے, کیا رہ گیا جو نہ برداشت کر سکتے. اور مسائل میں کیا نہیں کی جا سکتی ہے, ہمیشہ ملتے نے میری زبان سے سنا ہو کہ کربلا میں اگر جنگ مغلوبہ ہوتی اور ایک دم سے سب شہید ہو جاتے تو ہمارے لیے آنسو بہانے کے لیے بحثیت مصیبت تو وہ بھی کافی تھا, لیکن یہ جوہر اختیار قبر نمودار نہ ہوتا جو کربلا کی تدریجی رفتار مسائل میں ہے. دیکھو اصحاب سب چلے گئے, اب بھی امام اقرار بیعت کر کے علی اکبر کی جوانی کو بچا سکتے ہیں, اب بھی عباس ایسے با وفا بھائی کو بچا سکتے ہیں. مگر حسین نے اپنے عمل سے ثابت کر دیا, اور اس کو میں کبھی یوں کہتا ہوں کہ امام حسین شاہ کے سامنے ایک ترازو نہ سکتی میزان نہ سکتی جس میں ایک پلے میں حق تھا, یہ تو بدلنے والی چیز نہیں, اور دوسرے پلے میں قربانیاں آ رہی ہیں اور مولا اپنے عمل سے ثابت کر رہے تھے کہ حق کا وزن میرے نزدیک زیادہ ہے, یہ قربانی بھی مجھے گوارا ہے.
दोपहर और उसके बाद तक एक एक पलने में कभी अभी भी मुजाहिर की रिफाकत आई, कभी मुस्लिम ने सजा की वफादारी आई, उसने फैसले होते रहे। और जब दिल के टुकड़ों की बारी आई तो एक पल्ले में वही हक और इस्लाम दीन और दूसरे पल्ले में यतीम भतीजा। और वो कौन साथ कैसा भतीजा, इसके लिए एक मुहिम की रिवायत है कि जब मैदान जंग में गए तो फौज दुश्मन के सिपाही ने कहा कि खरज अवहा कमर, एक ऐसा बच्चा निकला जैसे चांद का टुकड़ा। अब जो दुश्मन की निगाह में चांद का टुकड़ा हो तो चचा की निगाह में क्या था, वो पुबी की निगाह में क्या था, वो बेवा माँ की निगाह में क्या था। मगर इमाम ने दिखला दिया कि देखो ये कुर्बानी भी मुझे गवारा है, मगर वकार हक को लड़ना आए, सबको सदमा न पहुंचे। अब वो मंदिर आई जब एक पल्ले में वही दीन इस्लाम हक और दूसरे पल्ले में बपाए अब्बास। और मौला ने अपने अमल से साबित कर दिया कि देखो ये कुर्बानी भी मुझे गवारा है, अब्बास की आदत भी गवारा है। हाँ हाँ कमर जरूर टूट जाएगी मगर हिम्मत नहीं टूटेगी, कमर शिकस्ता हो जाएगी हिम्मत शिकस्ता नहीं होगी। और अब हाँ आगे होगा एक पल्ले में वकार इस्लाम और दूसरे पल्ले में शबाब मोहम्मदी रसूलुल्लाह की तू बहु जवानी। और हुसैन ने यही तो तारुफ कराया था कल रंग कर चुका कि परवर दिगारा दो जा रहा है जो सूरत वसीरत और रफ्तार और गुफ्तार में तेरे रसूल से मुशाबे है। मगर हुसैन ने अपने अमल से दिखा दिया कि ये कुर्बानी भी गवारा है। और अरबाब अदा फिर साबित कर लिया कि मेरी हिम्मत की कसरत नहीं हुई। देखो अब दुश्मन के इल्म में मेरे पास कुर्बानी नहीं है क्योंकि सफाई हो चुकी, अब उसे कोई नजर नहीं आता जिसे मैं भेज दूं। मगर देखो मेरी हिम्मत है अभी कुर्बानी की कि मैं ढूंढ कर कुर्बानी ला दूंगा, चाहे वो गहवारे की आवाज से हो, चाहे खुशी की गोद से हो, चाहे मां की गोद से हो, अगर मैं कुर्बानी पेश कर दूंगा। और अरबाब अदा ये देख लीजिए कि हुसैन की हिम्मत का क्या जिक्र, इनके हाथों में राशा भी नहीं है। यूं बार बार कह दिया जाता है कांपते हाथों पर मौला ने बयान किया, मगर मैं कहता हूँ दुर्बिनाय वाकया देखिए क्या मौला के हाथ कांप रहे थे। याद रखिए कि जितना निशाना मुख्तसर हो उतना तीर का खता करना आसान होता है, अगर कदम पीछे हटता तो तीर खता करता, अगर हाथ को जुम्बिश होती तो तीर खता करता, मगर ना कदम पीछे हटा ना हाथ को जुम्बिश होनी तीर ठीक निकालने पर तो बन कल वो कभी ये अला ये दरी ना सच्चा हाथ को रखें।